नमस्कार, कार्यक्रम बदलिँदो नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल। समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी दोस्रो चरणको मौन अवधिमा दलहरूले पालना गर्नुपर्ने नियम र समग्र चुनावी प्रक्रियालाई पर्यवेक्षकले कसरी मूल्यांकन गरिरहेका छन् भन्ने बारे छलफल गर्दैछौ। पर्सी असार 14 गते हुने दोस्रो चरणको स्थानीय तहको चुनावका लागि मौन अवधि शुरू भइसकेको छ। गए रातिदेखि मौन अवधि लागू भएपछि राजनैतिक दलका चुनावी अभियान स्थगित भएका छन्। मतदाताका लागि मतदान केन्द्रबाट परिचय पत्र वितरण कार्य भइरहेको छ। हिजोदेखि शुरू भएको मतदाता परिचय पत्र वितरण कार्य भोलिसम्म जारी रहनेछ। परिचय पत्र वितरणसँगै मतदान केन्द्रमा मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन भइरहेको छ। पहिलो चरणमा मतबदरको संख्या धेरै भएपछि निर्वाचन आयोगले यसपटक मतदाता शिक्षालाई थप प्रभावकारी बनाएको जनाएको छ। यस्तै चुनावलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले अनुगमन गरिरहेका छन्। आजको कार्यक्रममा हामी मौन अवधिको पालना कसरी गर्ने, मतदाता शिक्षा तथा परिचय पत्र वितरणको अवस्था र पर्यवेक्षकले चुनावलाई कसरी हेरिरहेका छन् भन्ने विषयमा छलफल गर्दैछौ। कार्यक्रमको पहिलो भागमा हामीसँग हुनुहुन्छ निर्वाचन आयोगका सहप्रवक्ता सूर्य अरियाल।
तपाईँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
निर्वाचन अब पर्सि हुँदैछ, मौन अवधि शुरू भइसकेका छ, निर्वाचनको तयारी कहाँ पुगेको छ, के छ स्थिति?
निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ, यो यहाँहरूले विभिन्न माध्यमबाट थाहा पनि पाइसक्नु भएको छ। हाम्रो तयारीको अवस्था थलगत रूपमा हेर्नुभयो भने पनि तपाईँहरूले सहजै अनुमान गर्न सक्नुहुन्छ। निर्वाचन एकदमै अन्तिम घडीका तयारीको क्रममा छ। त्यो भन्नुको हामीले मतदान केन्द्रमा हाम्रा सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मी लगायत सम्पूर्ण कर्मचारीहरूको टोली चाहिँ मतदान केन्द्रमा पुगिसकेको छ र निर्वाचन आयोगको निर्णय अनुसार असार 11 गते, 12 गते र 13 गते हामीले सबै मतदान केन्द्रमा त्यो मतदान केन्द्रमा मत हाल्ने मतदाताहरूको नयाँ मतदाता परिचय पत्र हामी वितरण गर्न गइरहेका छौँ र सँगसँगै के पनि भनौँ भने सम्पूर्ण प्रदेश नम्बर 1, प्रदेश नम्बर 5 र प्रदेश नम्बर 7 का आदरणीय मतदातालाई हामी के भन्न निर्वाचन आयोगको तर्फबाट के भन्न चाहन्छौँ भने यहाँहरूले विगतको 70 सालको संविधान सभाको निर्वाचनमा लिएको मतदाता परिचय पत्र छ भने पनि त्यसलाई तपाईँहरूले आधार नमान्नुहोला। हामी सबै मतदाताको लागि अहिले मतदान गर्ने सबै मतदाताको लागि नयाँ मतदाता परिचय पत्र जुन अलिक गुणस्तरीय लेमिनेसन गरेको छ, पानले भिज्दैन, त्यो गुणस्तरीय मतदाता परिचय पत्र सबै मतदान केन्द्रमा पठाइसकेका छौँ। त्यसैले सम्पूर्ण आदरणीय मतदाताज्यूहरूले एकपटक मतदान केन्द्रमा आज भोलि र पर्सि उपयुक्त समय मतदान केन्द्रमा पुगेर आफैले त्यो मतदाता परिचय पत्र लिनुहुनको लागि हामी हार्दिक अनुरोध गर्दछौँ र ती प्रत्येक मतदान केन्द्रमा हामीले एक एकजना मतदाता शिक्षा स्वयंसेवकलाई पनि खटाएका छौँ।
मतदाता शिक्षा परिचय पत्र वितरणसँगै शिक्षाको पनि कुरो आउँछ, एकपटक दिनुमा चाहिँ त्यसमा चाहिँ के हुन्छ, कसरी लिन सक्छन् परिचय पत्र?
तपाईँले एकदमै यो प्रश्न पनि एकदम महत्त्वपूर्ण र जानकारी लिनुपर्ने विषयमा सोध्नुभयो, त्यसको लागि पुनः म धन्यवाद दिन चाहन्छु। र आज र भोलि पर्सि 3 दिन जुन प्रत्येक मतदान केन्द्र खटाएका निर्वाचन शिक्षा कार्यकर्ता अथवा मतदाता शिक्षा स्वयंसेवकहरूले त्यो मूलत दुईवटा काम गर्नुहुन्छ। एउटा उहाँहरूसँग चाहिँ हामीले पहिलेदेखि पठाइरहेको चाहिँ नमुना मतपत्रबाट कसरी मतदान गर्ने भन्ने कुरा सिकाउनुहुन्छ र सँगसँगै उहाँहरूले के पनि भन्नुहुन्छ भन्दा हरेक मतदान केन्द्रमा त्यो मतदान केन्द्रमा 14 गते प्रयोग गरिने सक्कली मतपत्रका ढाँचाहरू जुन आयोगले पोस्टरको रूपमा चाहिँ प्रिन्ट गरेर प्रत्येक मतदान केन्द्रमा पठाएको छ, त्यो सक्कली मतपत्रको चाहिँ पोस्टरलाई हामीले मतदान केन्द्रको भित्तामा टाँसेका छौँ र त्यो मतदान केन्द्रमा टाँसिएका ती मतदान केन्द्रमा टाँसिएका सक्कली मतपत्रका पोस्टरहरूलाई त्यहीँ आउनुहुने मतदाता परिचय पत्र लिन आउनुहुने मतदातालाई हेरेर आफूले 14 गते कुन चिन्हमा कहाँनिर भोट हाल्ने त्यसको अहिले नै यकिन गर्नुहोस् भनेर त्यो कुरा पनि उहाँले
परिचय पत्र लिएसँगै मैले चाहिँ यो भोट यहाँ हाल्छु यो मतपत्रमा हाल्छु भन्ने कुरा नै उहाँले सँगै जानकारी लिन पाउनुभयो।
त्यो भएपछि यो भनेको निष्कर्षको मतदाता शिक्षा हो, किनकि हामीले उहाँहरूलाई लामो समयदेखि कम्तीमा एक महिना त्योभन्दा पनि लामो भयो नि त चुनाव सरेर चाहिँ लामो समयदेखि उहाँले निरन्तर मतदाता शिक्षा कार्यक्रमहरू गाउँ टोल घरसम्म पुगेर उहाँहरूले चाहिँ शिक्षा दिइरहनु भएको छ। यदि कोही अस्पष्ट छ अझै पनि भने उहाँहरूले चाहिँ अब आज भोलि पर्सि चाहिँ मतदाता परिचय पत्र लिन जाँदा ती कुरा पनि सिक्न सक्नुहुने भयो, साथसाथै सक्कली मतपत्रको ढाँचा हेरिसकेपछि मतपत्रको साइज कुन चिन्ह कहाँ छ कसरी भोट हाल्ने भनेर विगतदेखि उहाँहरूले आफूले कुन कुन दललाई स्वतन्त्रलाई भोट हाल्ने उहाँहरूले तय गर्नुहुन्छ, त्यो कुरा यहाँनिर रहेछ मैले यसरी भोट हाल्ने पहिलो दोस्रो तेस्रो चौथो पाँचौँ छैटौँ सातौँ मध्ये कहाँ कहाँ कुन कुन चिन्ह कसरी हाल्ने कसरी हाल्दा बिग्रिन्छ कसरी हाल्दा सप्रिन्छ आफ्नो मत कसरी खेर जाँदैन ती सम्पूर्ण कुराहरूको यकिन पहिले नै गर्न पाइने भयो। त्यो अवसर पनि निर्वाचन आयोगले जुटाएको छ।
यो मतपत्रमा चाहिँ उम्मेद्वारहरूको क्रमसँग कस्तो रहन्छ, जस्तै कुनै पनि गाउँपालिका प्रमुखको चाहिँ प्रमुखको सुरुमा हुन्छ भने त्यस पछाडि कस्तो क्रममा रहन्छ?
धन्यवाद त्यसको लागि। अब वास्तवमा निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेपछि गणनाको क्रममा केही महत्त्वपूर्ण चाहिँ आधारहरू मतदाता शिक्षा सम्बन्धी केही परिमार्जन गर्नुपर्ने आधारहरू प्राप्त गरेको छ र हामीले दोस्रो चरणको लागि सबैभन्दा बढी अरू कुराभन्दा पनि बढी केमा जोड दियो भन्दा कसरी सही मतदान गर्ने त्यो कुरालाई नै जोड दिएर हामीले विभिन्न खालका परिमार्जित कार्यक्रमहरू चलाइरहेका छौँ। यहाँहरूलाई पनि त्यो यहाँहरूको माध्यम सञ्चार माध्यमबाट पनि ती सन्देशहरू प्रभाव भइरहेका छन्, यहाँहरूलाई पनि त्यो जानकारी नै छ। त्यसै अनुसार हामीले चाहिँ यो अहिले चाहिँ कसरी सही मतदान गर्ने भन्ने र अनि कुन कुन उम्मेद्वारको चिन्ह कहाँ कसरी छ भन्ने कुरा जुन यहाँले प्रश्न गर्नुभयो त्यसको लागि चाहिँ भन्नुपर्दा अब हाम्रो मतपत्रको डिजाइन खासमा मूलत दुई तरिकाले गरिएछ। एउटा सिङ्गल पानामा चाहिँ प्रिन्ट गरिएको एक खण्डमा प्रिन्ट गरिएको मतपत्र जहाँ सबभन्दा ठुलो पार्टीको एक त्यसपछि दुई तिन चार गरेर पार्टीका चिन्हहरू राखेर अनि त्यसपछि स्वतन्त्रका चिन्हहरू राखिएछ। अर्को भनेको धेरै उम्मेद्वार हुन सक्ने ठाउँहरूमा चाहिँ दुई खण्ड अगाडिको खण्ड र पछाडिको खण्ड अर्को दायाँ र बायाँ खण्ड गरेर दुई खण्डमा गरेर हामीले धेरै उम्मेद्वारहरूका चिन्हहरू अट्ने गरी चाहिँ दुई खण्डमा प्रिन्ट गरेर मतपत्र छपाएका छौँ। पहिलो कुरो त एक खण्डे मतपत्र हो कि दुई खण्ड हो, जस्तै अहिले निर्वाचन हुने बाजुरा पाल्पा जस्ता जिल्लाहरूमा चाहिँ एक खण्डको छ भने अब मोरङ सुनसरी झापा धनगढी जस्ता जिल्लाहरूमा चाहिँ कैलाली जस्ता जिल्लाहरूमा प्रयोग हुने मतपत्र चाहिँ स्वभावैले दुई खण्डमा प्रिन्ट गरिएको छ। सबभन्दा ठुलो दलको चाहिँ चिन्ह एक नम्बर सबैभन्दा माथि एकमा छ भने त्यसपछि दोस्रो ठुलो दलको चिन्हहरू दायाँपट्टि छ, बाएँ दायाँ अनि बाएँ दायाँ यसरी चाहिँ लहरै सातवटा चिन्हहरू चाहिँ राखेका छौँ। त्यसैले मतदाताहरूले अब चिन्हहरू कुन पार्टीका अथवा कुन स्वतन्त्र उम्मेद्वारका चिन्हहरू कहाँनिर छन् कहाँदेखि कहाँसम्म मतदान गर्ने भन्ने कुरा पहिले नै यकिन हुनु पर्यो, किनकि यो अलिकति व्यवस्थापकीय दृष्टिकोणले नयाँ गरिएको व्यवस्था हो। र यति कुरा मैले भनिसकेपछि अब दुवै खण्डको मतपत्रको एक खण्ड होस् या दुवै खण्डको पहिलो ठाडो कोलममा त्यो अध्यक्षका अथवा प्रमुखका नगरका प्रमुख गाउँका अध्यक्षको चिन्हहरू राखिदिया छ। मतपत्रको पहिलो ठाडो कोलममा अध्यक्ष वा प्रमुखका चिन्हहरू छन्, त्योमध्ये कुनै एउटा चिन्हमा हामीले छाप हान्नु पर्यो कुनै एक, किनकि हामीलाई एउटा अध्यक्ष अथवा प्रमुख छान्ने अधिकार छ, त्यसैले एउटा चिन्हमा स्वस्ति छाप हान्नु पर्यो। स्वस्ति छाप हान्दा बाहिर कोठाभन्दा बाहिर नपर्ने गरी नलतपत्तिने गरी प्रष्टस चिन्ह आउने गरी छान्ने अब सकेसम्म नदोहोऱ्याउने त्यहाँ खप्ट्याउनु भएन होइन, एउटा यो कुरो भयो। त्यसपछि मतपत्रको चाहे एक खण्डमा प्रिन्ट होस् चाहे दुई खण्ड मतपत्रको दोस्रो ठाडो लाइनमा उपाध्यक्ष वा उपप्रमुखका चिन्हहरू राखेका छन्। अब हामीलाई अधिकार भनेको उपाध्यक्ष अथवा उपप्रमुख छान्ने भनेको एकजनालाई हो, हामीले यो ठाडो कोलममा पनि एउटा कुनै चिन्हमा चाहिँ स्वस्ति छाप हान्नु पर्यो। त्यसै गरी तेस्रो ठाडो लाइन अथवा तेस्रो ठाडो कोलम भनेको वडा अध्यक्षको हो. आफ्नो वडामा उठेका वडा अध्यक्ष को हुन्, उहाँको कुन चिन्ह हो, त्यो मध्ये कुनै एउटा हामीले छान्नुपर्छ. एउटा वडा अध्यक्षलाई हामीले एउटा चिन्हमा स्वस्तिक छ. अब हामीले क्रमशः अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उपप्रमुख र वडा अध्यक्ष गरेर तीनवटा मत दिइयो. अब त्यसपछि प्रत्येक वडाबाट चारजना वडा सदस्यहरूलाई पनि छान्नुपर्छ. प्रत्येक वडाबाट यहाँ कुन वडामा बस्नुहुन्छ त्यो वडाको एउटा वडा अध्यक्ष, त्यसपछि बाँकी चारजना सदस्य छान्नुपर्ने हुनाले अब हामीले वडा सदस्यहरूलाई मत दिँदाखेरिमा चौथो ठाडो कोलममा महिला वडा सदस्यलाई एक भोट दिनुपर्छ. त्यसै गरी पाँचौँ ठाडो कोलममा दलित महिला वडा सदस्यमा को उठ्नु भएको छ उहाँलाई एक भोट दिनुपर्छ. त्यसै गरी छैटो मतपत्रको रूपमा रहेका अन्य दुई वडा सदस्यहरू जहाँ पुरुष हुन सक्छन् अथवा विभिन्न वर्ग समूहका हुन सक्छन्, अब यो छैटौँ जुन अलिकति मोटो धर्सा भन्दा उतापट्टिको मतपत्रमा दुईवटा कुनै दुई कोठामा छाप हान्न सकिन्छ. तलमाथि पनि हान्न सकियो, दायाँ बायाँ पनि हान्न सकियो, छड्के पनि हान्न सकियो. मैले यहाँलाई फेरि दोहोऱ्याएर भने कि सबैभन्दा पछाडिको खुल्ला दुई सदस्यहरूको हकमा भने यो एउटा मतपत्र हो, त्यसमा कुनै दुई कोठामा कुनै दुई कोठाका चिन्हमा हामीले दुईवटा स्वस्तिक छाप एक एक गरेर हान्नु पर्यो. त्यो हानिसकेपछि दुईवटा सदस्यहरूलाई हामीले चयन गर्न सक्छौँ. र मैले अहिले पनि भने कि त्यो तलमाथि हुनसक्छ, दायाँ बायाँ हुनसक्छ, अथवा तेर्सो पनि हुनसक्छ. कुनै दुई कोठामा स्वस्तिक छाप हानेपछि दुईवटा वडा सदस्यलाई हामीले मत दिन्छौँ. यसरी एकजना मतदाताले न आत्तिकन न हडबडाइकन क्रमशः अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडा चारजना वडा सदस्यहरूलाई हामीले भोट हालिसकेपछि हामीले कम्ती सातजना पदाधिकारीहरूलाई मतदान गरिसकेपछि हामीले आफ्नो कर्तव्य पुरा गरेको ठहरिन्छ. त्यसलाई राम्रोसँग पट्याएर सानो पारेर मतपेटिकामा खसाल्ने र अहिलेको स्वस्तिक छाप हान्दाखेरिमा एउटै पटक चोपेकोले सातवटा ठाउँ नपुग्न सक्छ. एकचोटि चोपेपछि दुईवटा चिन्हलाई करिब करिब पुग्छ. त्यसपछि फेरि चोपेर अनि क्रमशः हान्दै गएर प्रष्टसँग नातिकने धैर्य भएर भोट हाल्ने अनि गोप्य मतदान कक्षामा पट्याएर मतपेटिकमा खसालेर बाहिर निस्किनुपर्छ.
यो चाहिँ भोट गर्ने तरिका भयो. अब यो सँगै चाहिँ हामी यो मौन अवधि पनि सुरु भइसकेका छ. यो मौन अवधिमा चाहिँ राजनैतिक दल, उम्मेद्वार, मतदाताले लाई के गर्नुहुन्छ, के गर्नु हुँदैन, यो किन यो मौन अवधि भन्दा निर्वाचन आयोगले जारी गर्छ?
मौन अवधि अङ्ग्रेजीमा यसलाई साइलेन्स पिरियड भन्छ. मौन अवधि भने कुल पिरियड पनि हो यो है. अब हुन त दलहरूले उम्मेदवारले पहिलेदेखि नै चाहिँ प्रचार प्रसार गर्नुभएको थियो. यसमा मतदाता कहाँ पुग्ने, मतदातालाई आफ्नो कुरा राख्ने, सबै मतदाता कहाँ सबै खालका उम्मेदवारहरू गएका हुन्छन्. अब उहाँहरूले धेरै कुराहरू सुन्नुहुन्छ, इनपुटको रूपमा धेरै विचारहरू सुन्नुहुन्छ, बुझ्नुहुन्छ उहाँहरूले. अब भोलि र पर्सिको दिन के हुन्छ भन्दा मतदाताले राम्रोसँग थिङ्क गरेर अथवा सोचेर को ठिक को बेठिक कसलाई चाहिँ दिनुहुन्छ, म आफ्नो मत को मताधिकार कसलाई दिने, कसलाई हस्तान्तरण गर्ने भन्ने कुरा राम्रोसँग सोचेर बुझेर उहाँहरूलाई शान्त तरिकाले सोच्नको लागि दिएको हुनाले यसलाई मौन अवधि भनेको. अब यसमा चाहिँ मतदातालाई कुनै डिस्टर्ब नगर्ने, उहाँहरूलाई अब एउटा महत्त्वपूर्ण जिम्मेवारी चाहिँ आफ्नो आफूमा निहित रहेको जिम्मेवारी अर्कालाई हस्तान्तरण गर्ने, ल मेरो तर्फबाट गर्ने काम मैले तिमीलाई मत दिएर चाहिँ जिताएर पठाउँछु, मेरो तर्फबाट तिमीले काम गर भने आफ्नो भविष्य को जिम्मा अर्कालाई लगाउने हो. त्यसैले
दलको भूमिका
यो अवस्था अत्यन्त महत्त्वपूर्ण छ. त्यसैले निर्वाचन आयोग र यो विश्वव्यापी प्रचलनमा यो मतदाताले राम्रोसँग सोचेर बुझेर सही तरिकाले मतदान गर्ने एउटा निर्णयमा पुग्न सकुन् भनेर यो बीचको अवधिमा नगर्ने, साथसाथै अब हाम्रो एउटा निर्वाचनको एउटा क्लाइमेक्स बिन्दु भनेको 14 गते हो. त्यसमा सम्पूर्ण मतदाताले आफ्नो मताधिकार शान्तिपूर्ण तरिकाले मताधिकार कुनै डर धाक धम्की र दबावमा नपरिकन शान्तिपूर्ण तरिकाले एउटा उत्सवको रूपमा त्यो दिन भाग लिएर बढीभन्दा बढी भाग लिएर निश्चित तरिकाले निश्चिन्त भएर चाहिँ आफूले चाहेको उम्मेद्वारलाई गोप्य तरिकाले कसलाई दिएको भन्ने कुरो पनि थाहा नहुने गरी भित्रको अन्तरात्माको आवाज व्यक्त गर्ने समय भएको हुनाले यो दुई दिनलाई एकदम शान्तिपूर्ण तरिकाले दलहरूले, राजनीतिक कार्यकर्ताहरू तथा स्वतन्त्र उम्मेद्वारहरूले मतदातालाई कुनै तरिकाले चाहिँ डिस्टर्ब नगरिकन उहाँलाई स्वतन्त्र अभिव्यक्ति गर्नको लागि दिइने समय हो. यो बीचमा चाहिँ अब यो मौन अवधिको चाहिँ आचार संहितामा लेखे अनुसार चाहिँ पूर्ण रूपमा पालना गर्नुपर्छ। समूहमा अथवा व्यक्तिगत रूपमा चाहिँ मतदाता भेट्ने, घर घरमा जाने, कुनै खालको प्रलोभन पार्ने, कुनै खालको दबाव पार्ने, कस्तो कुनै खालको थ्रेट वा कुनै खालको अवाञ्छित क्रियाकलापहरू नगर्ने काम गर्यो भने त्यसले हाम्रो एउटा राजनीति संस्कारको विकास गर्ने, एउटा डेमोक्रेटिक सिस्टमलाई एउटा आदर्शयुक्त बनाउने र साँच्चीको रूपमा फ्री फेयर र क्रेडिबल इलेक्सनको जुन विश्वव्यापी मान्यता छ त्यसमा चाहिँ हाम्रो पनि एकदमै त्यही खालको धारा प्रवाह हुने अथवा त्यही खालको स्तर कायम हुने र हाम्रो चाहिँ एउटा निर्वाचन व्यवस्थापकीय क्षमता चाहिँ अन्तर्राष्ट्रिय स्तरकै छ भन्ने देखाउने पनि एउटा अवसर भएको हुनाले यसमा राजनीतिक दल, उम्मेद्वार, कार्यकर्ता, स्वतन्त्र उम्मेद्वार, सबै शुभेच्छुक, शुभचिन्तक, मतदाता सबै चाहिँ के छ यसको चाहिँ सही पालना गरियो भने एउटा निर्वाचन शान्तिपूर्ण भइरहित तरिकाले र मर्यादित निर्वाचन र निर्वाचनको पवित्रता र शुद्धता कायम गर्नलाई ठूलो सहयोग पुग्छ। त्यसमा सबै सचेत हुनुपर्छ, सबैले प्रतिबद्धता व्यक्त गर्नुपर्छ। यो नै हाम्रो सभ्य समाजको एउटा संकेत गर्ने समय पनि हो।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी दोस्रो चरणको स्थानीय तहको चुनावका लागि मौन अवधि शुरू भएपछि दलहरूले पालना गर्नुपर्ने नियम र पर्यवेक्षकले चुनावलाई कसरी हेरिरहेका छन् भन्ने विषयमा छलफल गरिरहेका छौं। कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त तथा नियोगका अध्यक्ष सूर्य श्रेष्ठ गरिएको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बदलिँदो नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी दोस्रो चरणको चुनावका लागि शुरू भएको मौन अवधि र स्थानीय तहको चुनावको समग्र प्रक्रिया कसरी अगाडि बढ़िरहेको छ भन्ने विषयमा छलफल गरिरहेका छौं। कार्यक्रममा अब हामीसँग हुनुहुन्छ पूर्व प्रमुख निर्वाचन आयुक्त तथा नियोगका अध्यक्ष सूर्य प्रसाद श्रेष्ठ।
तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा स्वागत छ।
धन्यवाद।
स्थानीय तहको चुनावको दोस्रो चरणको हामी संघारमै आइपुगेका छौं। तपाईँ यो निर्वाचन पर्यवेक्षकको नियोग भन्ने संस्थामाको पनि संयोजक हुनुहुन्छ र लामो समय निर्वाचन आयोगमा रहेर पनि काम गर्नुभयो। यो समग्र चुनावी प्रक्रियालाई कसरी हेरिरहनु भएको छ, अवस्था कस्तो छ?
समग्र चुनावी प्रक्रियालाई म चाहिँ दुई दृष्टिकोणले हेर्छु। एउटा नीतिगत त्यसको चाहिँ नि कस्तो किसिमको व्यवस्था भएको छ, होइन, चुनावको सञ्चालन, चुनावको प्रक्रिया कस्तो किसिमको छ, त्यसरी हेर्छु। दोस्रो चाहिँ नि तपाईँको चाहिँ चुनावको सञ्चालन गर्दा गर्दै भएका त्रुटिहरू, चुनावको पूर्व अभ्यासमा र चुनावको बखतमा र चुनावपछि हुने समस्याहरूलाई चाहिँ हामी पर्यवेक्षण गर्छौँ खास गरी। त समग्रमा हेर्दाखेरि अहिलेसम्म भएको निर्वाचनहरूमा त्यस्तो अन्तर्विरोध त्यस्तो आएको देखिँदैन थियो। निर्वाचन आयोगले गरेको कामहरूमा पनि केही त्रुटि त सबैको हुन्छ, सबै ठाउँमा हुन्छ, तर राष्ट्रलाई नै अलिकति अप्ठ्यारो पार्ने त्यो निर्वाचन आयोगकै सिद्धान्त, नीति र कार्यक्रममा नै अप्ठ्यारो पार्ने किसिमको चाहिँ प्रश्नहरू चाहिँ नि अहिले आएको थिएन, अहिले केही प्रश्नहरू त्यस्तो आएको छ।
यसको कारण चाहिँ के होला, किन यसरी चाहिँ अब यो एउटा हामी अर्को दुईवटा महत्त्वपूर्ण चुनावको पनि सङ्घारमै छौँ, यस्तो स्थितिमा यसरी निर्वाचन आयोगका हरेक निर्णयहरूमाथि प्रश्न उठ्दै जाने हो भने निर्वाचन आयोगले गराउने चुनाव
यो चाहिँ अलिकति जटिल हुन्छ। त्यसैले संचार समूह भयो, नागरिक समुदाय भयो, मानव अधिकारवादीहरूले यसमा सतर्कता अप्नाउनु आवश्यक छ। किनभने जुन संस्थाले निर्वाचनको सञ्चालन गर्छ, निर्वाचनको एउटा चाहिँ निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनको चाहिँ अनुभूति होस्, मतदाताहरूले निर्भीकतापूर्वक आफ्नो अभिमत व्यक्त गर्न पाउन् भन्ने चाहिँ जुन हाम्रो अभ्यास हो त्यसमा कुनै किसिमको त्रुटि नहोस्, आँच नहोस् र जनतामा निर्वाचनप्रतिको विश्वास जुन छ त्यो चाहिँ खल नखलबलियोस् भन्ने दृष्टिकोणले हामीले अलिकति सतर्कता अपनाउनु पर्ने जस्तो मैले देखेको छु।
जस्तो यो आयुक्तहरूले नै आफ्नो जिम्मेवारी के हो र म कहाँ छु भन्ने कुरालाई अलिकति ख्याल नगर्दा चाहिँ यस्तो स्थिति आएको हो कि अलिकति दलीय प्रभावमा पनि
त्यो पनि एउटा त आयोगभित्रको दलीय प्रभाव निश्चित रूपले स्वाभाविक रूपले अलिकति देखिन थाल्यो। नम्बर दुई चाहिँ नि आयुक्तहरूले आफ्नो संवैधानिक दायित्वको गरिमा जुन छ त्यसलाई निर्वाह गर्नलाई उहाँहरूले एउटा उच्च मनोबलका साथ काम गर्नु वाञ्छनीय छ, आवश्यक छ।
भनेपछि यसले चाहिँ जुन निर्वाचन आयोगको इतिहास छ हाम्रो विश्वमा नेपालको निर्वाचन आयोग चाहिँ एउटा नमुनाको रूपमा लिइन्छ अहिलेसम्म, त्यसमा चाहिँ अब प्रश्न उठ्दै गएको स्थिति छ।
अहिले पनि मैले यसो हेर्दाखेरि धेरै मुलुकको निर्वाचन आयोगहरू कति ठाउँमा त निर्वाचन आयोग भन्ने नै हुँदैन, उदाहरणको लागि तपाईँलाई बेलायतै भनौँ हगि, त्यहाँ निर्वाचन आयोग भन्ने नै हुँदैन। अमेरिकामा जानुभयो भने यो निर्वाचन सम्बन्धी कामहरू स्टेट ऊभित्र पर्छ। त यस्तो यहाँ हाम्रो चाहिँ एउटा केन्द्रीकृत एउटा आयोग संवैधानिक व्यवस्था भएको छ, त त्यो 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 आयोगलाई एउटा जुन संवैधानिक अघि मैले भने नि संवैधानिक दायित्व निर्वाह गर्न सक्ने क्षमतावान र एउटा चाहिँ राष्ट्रिय व्यक्तित्वहरू भइदियो भने राम्रो हुन्थ्यो। त्यसको मतलब अहिले पनि उहाँहरूले काम गरिराख्नु भएको छ, त्यस्तो हुनै होइन, अहिले आएर मात्रै उहाँहरूले सफलतापूर्वक सञ्चालन गर्नुभयो। अहिलेकै प्रमुख आयुक्त र अरूले पनि उहाँको पनि अलिकति अनुभव लामै भइसकेको छ, तर उहाँहरू अहिले आएर चाहिँ यो स्थानीय निकायको निर्वाचनमा उहाँहरूले आचार संहितामा लेखेको छ यो निर्वाचन लाई धेरै पम्प एन्ड सो यो गर्नु हुँदैन ऊ गर्नु हुँदैन, तपाईँको उम्मेद्वारहरूले पनि गाडी चढ्नु हुँदैन होइन, यतिमा मात्रै सीमित रहनुपर्छ इत्यादि 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 अरूलाई लाग्ने कुरा उहाँहरूलाई पनि लाग्छ भन्ने कुरा उहाँहरूले चाहिँ अलिकति आत्मसात गर्नु आवश्यक देख्छु।
अलिकति यो चुनावका तयारीका विभिन्न पाटाहरू हुन्छन् तिनका विषयमा रहेर केन्द्रितबाट कुरा गरौँ। यो मतदाता शिक्षाको स्थिति कस्तो अनुगमन गरिरहनु भएको छ, के पाइरहनु भएको छ?
मतदाता शिक्षाको स्थितिमा विगतमा अस्ति भएको निर्वाचनमा धेरै कमी कमजोरी देखियो थियो र हामीले निर्वाचन आयोगलाई यो कुरा पोइन्ट आउट गरिरह्यौँ र हाम्रो चाहिँ दृष्टिकोण के थियो भने निर्वाचन आयोगले एकलौटी आयोगकै एउटा सरकारी कार्यालयले सञ्चालन गरेको जस्तो गर्दाखेरि त्यसले व्यापकता पाउँदैन, त्यसमा सञ्चार माध्यमहरू हुनुपर्छ, अरू नागरिक समूहहरू पनि विभिन्न तरिकाले त्यहाँ संलग्न हुनुपर्छ भन्दाखेरि अहिले आएर चाहिँ उहाँहरूले त्यो केही गर्नुभयो, तर समयको एउटा सीमाबन्दीले गर्दा समय त थोरै मात्रै पाइरहेछ निर्वाचन आयोगले, अब यो अधिकारै उहाँहरूले गुमाइराख्नु भएको छ भन्ने जस्तो लाग्छ मलाई। यसमा एसर्ट पनि गर्नु सक्नु भएन, तिनपल्ट चारपल्ट निर्वाचन सम्बन्धी मिति तिथिहरू सार्दाखेरि कति गाह्रो साँगुरो अप्ठ्यारो पर्छ निर्वाचन आयोगलाई यो उसको काम सञ्चालन गर्नलाई भन्ने कुरा उहाँहरूले अलिकति विचार गरेर एसर्ट गर्नुपर्थ्यो सरकारसँग। अब अहिले आएर हेर्नुहोस् तपाईँको चाहिँ नि यो 14 गते हुने निर्वाचन कुन चाहिँ त्यो तपाईँको चाहिँ नि असारको भेलमा चाहिँ नि हुने जस्तो भयो, गएर पछिल्लो निर्वाचन तपाईँको चाहिँ नि उसमा दसैँको मुखमा चाडबाडको मुखमा हुने भयो। यसरी चाहिँ नि एउटा गैर जिम्मेदार तरिकाले मितिहरू तोक्दै जाँदाखेरि त्यसमा चाहिँ टेक लिनुपर्ने वास्तवमा आयोगले नै थियो, दुर्भाग्यवश त्यो हुन सकेन। अधिकार उसको छ भन्यो, अधिकार छ भनेर अधिकारको एउटा चाहिँ नि सदुपयोग नगर्नु पर्यो।
आयोगले चाहिँ आयोगले यसरी पटक पटक चुनाव सार्ने कुरालाई चाहिँ रोक्न सक्ने ठाउँ हुँदा हुँदै पनि त्यसलाई चाहिँ
सक्दै सक्दैन हुँदै हुँदैन अव्यवहारिक छ भनिदिएको भए त उहाँहरू त एक्सपर्ट त होइन नि, सरकारी सरकारमा बस्ने राजनैतिक दलका नेताहरू त उहाँहरूकै कुरा सुन्नुपर्ने बाध्यता छ क्या। जुनै पनि सरकारी पक्षमा हुने जस्तो ब्युरोक्रेसीभित्र पनि नोकरसाहीभित्र पनि त्यहाँ सचिवले टेक दिँदाखेरि उहाँहरूले अब यहाँ हिजो अस्तिकै घटना भनौँ न, सचिवले टेक्दाखेरि सचिवलाई हटाउनु पऱ्यो नि त होइन, भने टेक्नु सक्ने क्षमता त चाहियो, त्यो विकसित हुनु पऱ्यो आयोगमा पनि। आयोगमा धेरै एउटा लान्छनाहरू लाग्न थाले नि, धेरैवटा अवाञ्छित नहुनुपर्ने घटनाहरू आयोगमा भइराखेको महसुस हुन थाल्यो बाहिर, त्यो किसिमको स्थिति आयोगलाई नहोस् भन्ने म पूर्व प्रमुख आयुक्त हिसाबले पनि त्यसरी सोध्छु म।
यो मतदाता शिक्षा चाहिँ अहिले पहिलो चरणमा भन्दा दोस्रो चरणमा अलिकति इफेक्टिभ जस्तो
देखियो? अहिले भर्खर भन्नुभयो, त्यो चाहिँ मतदाता शिक्षा तपाईँले पहिला चरणमा भन्दा अहिले अलिकति इफेक्टिभ त गर्नुभयो। उहाँहरूले विभिन्न समूहहरू चाहिँ गैर सरकारी समूहहरूको माध्यमबाट र पत्र पत्रिका टिभी रेडियोको माध्यमबाट पनि अलिक व्यापकता दिनुभएको छ, तर त्यो नै सफिसियन्ट डोर टु डोर जाने। अब जस्तो अहिले आइडी कार्ड गर्दाखेरि 3 दिन म्याद छ, त्यो आइडी कार्ड दिँदाखेरि त्यहाँ भिड हुँदो रहेछ। म आफै पनि लिनु गएको थिएँ, तपाईँ यो 3 नम्बर वडामा काठमाडौँमा लिनु गएको, त्यहाँ भिड हुन्छ, त्यो कसले सिकाइरहने त्यहाँ? त्यो 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 कुरा व्यवहारिक होइन, त्यो उहाँहरूले आइडी कार्ड दिँदाखेरि हामी सिकाइहाल्छौँ नि त्यो मतदातालाई। अब सिकाइहाल्छु भन्दाखेरि फेरि के सिकाउने हो त त्यहाँ, होइन? त्यो पनि त कुरा छ। त्यसले गर्दाखेरि यो गर्नुभन्दा एउटा स्वतन्त्र नागरिक समूहहरू, सञ्चार माध्यमहरू र उनीहरूलाई नै यो पूर्णत जिम्मेदारी दिएको भएदेखि यसले सार्थक रूप लिने थियो, किनभने अलिकति अप्ठ्यारो किसिमको मतपत्र छ हाम्रो। अब अर्कोपल्ट चाहिँ यसलाई चाहिँ मतपत्रमा पनि सक्षम हुनुपर्ने, अर्को मतगणना प्रक्रियामा पनि यसलाई अत्याधिक मात्राहरूले छोट्याउनु पर्ने अवस्थाहरू देखिएको छ।
जस्तै यो आचार संहिता कार्यान्वयनको अवस्था चाहिँ कस्तो देख्नु भएको छ?
आचार संहितामा हेर्नुहोस् न, आचार संहिता अब तपाईँको चाहिँ नि यहाँ टेरेन, उहाँ टेरेन, उहाँ मानेन, त्यहाँ मानेन भन्ने यो पोइन्ट आउट गरिरहेको छ। विशेष गरी सञ्चार समूहले यो कुराहरू पोइन्ट आउट गरिरहेको छ, सरकारले अब अहिले पनि आएर चाहिँ सरुवा बढुवा इत्यादि यावत गरिरहेको छ, हुँदाहुँदा निर्वाचन आयोगमै सरुवाको कुराहरू आयो। यसमा चाहिँ अलिकति यसमा पनि निर्वाचन आयोगले नै हो संयम लिनुपर्ने, अनि दोस्रो चाहिँ नि राजनैतिक दलहरूले, राजनैतिक दल र त्यहाँको नेतृत्ववर्गले यसलाई आत्मसात गर्दैन आचार संहिताको दफाहरूलाई भनेदेखि त्यो निर्वाचन आयोग एक्लैले केही पनि लागू गर्न सक्दैन। जहाँसम्म उहाँहरूलाई नै लागू हुने कुराहरू चाहिँ उहाँहरूले गर्नु नपर्ने कुराहरू गरेको छैन त्यो एउटा ठाउँमा राखौँ, तर अरूले राजनैतिक दलहरूले, सञ्चार समूहले, तपाईँको चाहिँ यो गैर सरकारी संस्थाहरूले होइन गरेको कुराहरूलाई नियन्त्रण गर्ने हो भने पहिला त आफू मर्यादित हुनु पर्यो, त्यसको गरिमा उच्चतम राख्नु पर्यो, अनि उहाँहरूले भनेको कुरा सबैले सुन्छ।
जस्तै यो आयोग यो आचार संहिता उल्लङ्घन गर्न चाहिँ निकै कडा कानुन छ, उम्मेदवारी चाहिँ खारेजीदेखि लिएर 1,00,000 रुपियाँ जरिवाना, त्यस पछाडि जेलसम्मको सजायको स्थिति छ।
तर इमिडिएट उसले निर्णय दिनु नसक्ने अवस्थामा त त्यो सबै अदालतमा जाने हो भन्ने किसिमको धारणा व्यक्त गरिरहेको छ यहाँ कानुनविदहरूले, होइन? त्यसको त के त्यो तात्पर्य नै रहेन। इमिडिएट निर्वाचन अधिकृतले अथवा निर्वाचन आयोगले नै निर्णायक भूमिका निर्वाह गर्न सक्ने किसिमको चाहिँ अवस्था भइदियो भने चाहिँ राम्रो हुन्थ्यो, त्यो भइदिएन। त्यो नहुँदाखेरि यो अवयवहरू देखा परिरहेछ। निर्वाचन
जस्तै यो आचार संहिता उल्लङ्घनका घटना यति धेरै सञ्चार माध्यमले सार्वजनिक गरे पनि निर्वाचन आयोगको चाहिँ आँकडा, उजुरी आँकको आँकडा हेर्ने भने अहिलेसम्म चाहिँ जम्मा 92 चाहिँ मात्रै उजुरी परेको हामीले पायौँ। भनेपछि यो आयोगप्रति नै अब यो उजुरी गरेर के गर्ने, यसले गर्ने केही
पनि त्यो पनि हो। तपाईँको चाहिँ निर्वाचन आयोगले एकदम ठुलो ग्यामट चाहिँ नि त्यो हामी कभर गरेर आचार संहिताको ऊभित्र राख्छौँ भन्दाखेरि यो स्थिति आउँछ। जति आफ्नो क्षमताले भेट्छ, आफूले भन्दाखेरि गर्दाखेरि कारवाही गर्न सक्ने अवस्थामा हुन्छ त्यति मात्रै राख्नुपर्छ। र मूलभूत कुरा चाहिँ नि राजनैतिक दलहरूले आपस्तमा नै उहाँहरूले चाहिँ पालना गराउनुपर्छ। राजनैतिक दलहरूले बरु सर्कुलर गर्नु जरुरी छ, राजनैतिक दलहरूले कारवाही गर्नु जरुरी छ, निर्वाचन आयोगले चाहिँ नि पोइन्ट आउट गरेको आचार संहिता उल्लङ्घन भएको कुराहरूमा भनेर त्यसरी लेखेको भए राम्रो हुन्थ्यो। यो त्यो किसिमको हुनुभयो होइन क्या, आचार संहिताको ड्राफ्टिङ पनि कानुनी एउटा चाहिँ आडमा नै, अब कानुनी आडमा जे पनि सरकारले पनि गर्न पाउने, आचार संहिता उल्लङ्घन गर्नेले पनि गर्न पाउने, निर्वाचन आयोगले पनि गर्न पाउने हो भने त निर्वाचनको चाहिँ एउटा सार्थक भूमिका नै रहँदैन नि।
अलिकति यो तपाईँहरूले चाहिँ निर्वाचनको अवलोकन गरिरहँदा चाहिँ मतदान केन्द्र चाहिँ अलिक व्यावहारिक भएन भन्नु,
त्यो चाहिँ हेर्नुहोस् पहिला पनि मतदान केन्द्रहरू धेरै थिए, अहिले पुरा रिस्ट्रक्चरिङ भयो गाउँपालिका नगरपालिकाहरू, त्यसमा केही परिवर्तनहरू भयो होला, त्यसमा चाहिँ नि अन दि स्पट तपाईँको चाहिँ नि यो मतदान केन्द्रहरूमा पनि एउटा राजनीतिक हस्तक्षेप कहाँ राख्ने भन्ने कुरा मा बराबर राजनीतिक हस्तक्षेप हुन्छ यो स्थानीय निर्वाचनमा र केन्द्रीय निर्वाचनमा पनि, त्यसमा उहाँहरूले बढी सजगता सतर्कता अप्नाउनु आवश्यक छ।
जस्तै यो अलिकति यो मतगणनाको विषय, पहिलो चरणको चुनावमा चाहिँ मतगणना चाहिँ बडो व्यङ्ग्यको विषय, सबैले हाँसी मजाक गर्ने विषय, 14-15 दिनसम्म पनि काउन्टिङ हुने त्यति हुँदाखेरि अनि परिणाम नआएर मतपत्र च्यातिँदै हुँदा अझ परिणाम आएको छैन, यो चाहिँ ढिलो हुनाकै कारणले पनि यस्तो भएको। अब के गर्न सकिएला दोस्रो चरण
मतगणनाको? अब यो दोस्रो चरणमा त केही गर्न सकिँदैन, किनभने एकरूपता पनि चाहियो सम्पूर्ण मुलुकको चाहिँ नि जुन पद्धति प्रणाली उहाँहरूले अप्नाउनु भएको छ त्यो एकरूपता चाहेको हुनाले यसलाई अरू केही गर्नु सकिँदैन। खालि मतगणनाको अवस्थालाई त्यहाँको मतदाताको चाहिँ सङ्ख्या होइन मतदान त्यो सङ्ख्या हेरेर कतिवटा चाहिँ टोली राख्दाखेरि त्यहाँ चाहिँ नि छिटो हुन्छ, कमसेकम 24 घन्टा बढीमा दुई दिन भन्दा बढी नलाग्ने गरी उहाँहरूले सिद्ध्याउने प्रबन्ध मिलाउन आवश्यक छ।
के त्यस्ता चाहिँ उपायहरू हुन सक्छन् जसले चाहिँ
टोली नै बढाउनुपर्छ अहिलेलाई त, अहिलेलाई अरू उपाय छैन, नभए त पछिल्लो फेजमा त हामीले वडावडामै काउन्टिङ गरिदियो भने सिद्धिन्थ्यो। अहिले चाहिँ एकरूपताको लागि अहिले चाहिँ अहिले सायद गर्न सक्दैन उसले, किनभने त्यो सबै निर्देशिकाहरू यिनीहरू उनीहरूले दिएको आदेश निर्देशनहरू सबै कार्यक्रमहरू बदल्नुपर्छ, त्यसले गर्दा त्यो सम्भव छैन। अहिले चाहिँ टोलीहरू बढाउने र छिटो काउन्ट गराउने विधि चाहिँ उहाँहरूले अप्नाउनु आवश्यक छ।
यो प्रदेश र सङ्घको चुनाव चाहिँ संवैधानिक डेडलाइन हेर्ने भने माघ 7 भित्र सम्पन्न गर्नुपर्छ, अब यो स्थानीय तहको चुनाव अहिले हुँदैछ असोजमा पनि हुँदैछ, यसले चाहिँ कार्तिक मङ्सिरमा चाहिँ दुईवटा चुनाव गर्नुपर्ने बाध्यता छ, के यो आयोग र हाम्रो राजनीतिक प्रणाली अहिलेको स्थितिले के देख्नु?
यो सरकारको चाहिँ ज्यादै गैर जिम्मेदार चाहिँ त्यो मिति तोकाइयो, त्यो तपाईँको चाहिँ आश्विनमा तेस्रो तहको चुनाव गराउँछु स्थानीय निकायको नै भन्ने, त्यो अत्याधिक एउटा गैर जिम्मेदार र जुन जुन तपाईँको चाहिँ नि तराईको आन्दोलन राप्रपा भन्छ क्या अरे
राजपा
त्यो उसको चाहिँ आन्दोलन पनि त्यहाँ गएर चाहिँ नि अलिकति शङ्कास्पद भयो। यो चाहिँ यो संविधानमा जुन व्यवस्था गरिएको छ त्यो पदावधि उहाँहरूको त्यो सिद्धिने अवस्थासम्ममा पनि निर्वाचन सम्पन्न भएन भने त संविधानै संशोधन गर्नुपर्ने अवस्था आउँछ नि त, त्यो स्थिति नआओस् यो संविधान कार्यान्वयनको जुन सिलसिला छ त्यो सरलतापूर्वक राम्रोसँग जाओस्
यो यो त सबैको सद्भाव दिन्छ। तर कार्तिक मङ्सिरमा चुनाव गर्न चाहिँ यो उच्च हिमाली भेगहरूमा चाहिँ माथिल्लो भेगहरूमा लगभग चुनाव गर्न निकै गाह्रो पर्छ, तपाईँ आफै पनि लामो समय निर्वाचन आयोगमा रहेको कारणले
त्यो
त्यो भनेपछि त हाम्रो संविधान कार्यान्वयनको
कार्तिक मङ्सिर भनेको त्यो हिउँ, अब यहाँ अहिले सरकारले गैर जवाबदेही कामहरू गर्यो भन्नुको मतलब होइन, तपाईँको चाडबाडमा लगेर चुनाव जोडिदिने तपाईँको चाहिँ कार्तिक मङ्सिरमा गएर चाहिँ त्यो चुनावको मितिथि तोक्ने यावत कामहरू भइरहेछ नि त, यी बर्सातको भेलमा चाहिँ नि मतदातालाई आएर भोट खसात भनेर चाहिँ मिति राखिदिने यो यावत गैर जिम्मेदार मैले चाहिँ अलिकति निसङ्कोच भएर भन्नुपर्दा नि जिम्मेदार सरकारको जुन बिहेभ हुनुपर्ने नि त्यो मैले पाइरहेको छुइनँ, त्यो त्यसमा उहाँहरू चाहिँ सतर्क हुनुपर्छ र उहाँहरूको लोकतान्त्रिक यो अभ्यास निर्वाचनप्रति बढी नै कमिटमेन्टहरू उहाँहरूको चाहिँ हुनु आवश्यक छ।
यो अलिकति मतबदरकै कुरामा जाउँ, यो ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा चाहिँ यो पटक मतबदरको संख्या बढी देखियो तथ्याङ्क
अलिकति लाइफर्जिक हुन्छ हेर्नु सहरी क्षेत्रमा, अर्को चाहिँ ग्रामीण क्षेत्रमा अलिक बल गरेर चाहिँ उनीहरूले मतदान प्रणाली यो मत कसरी मतदान गर्ने भन्ने सिकायो होला, तर यहाँ सहरमा एउटा त बौद्धिक समुदाय छ आफै जानिहाल्छ भन्ने हिसाबले पनि हो, अर्को चाहिँ नि तपाईँको चाहिँ नि त्यो टाइमै नभएर पनि हो, उहाँहरूले त्यति साह्रो चाहिँ यो प्रचार प्रसारलाई व्यापकता नदिनु भएकोले त्यो अलिकति मतपत्र बदर हुने अवस्थाहरू रह्यो।
हामी अन्त्यमा आइपुगेका छौँ, अब यो दोस्रो चरणको चुनाव हुन चाहिँ केही दिन मात्र छ, पर्सि मात्रै हामी चुनाव मत खसाल्दैछौँ, आम मतदातालाई के आग्रह गर्नुहुन्छ एउटा प्रमुख निर्वाचन
मतदातालाई एउटा निर्भीक भएर निसङ्कोच आफ्नो विवेकको प्रयोग गरेर एउटा चाहिँ तपाईको चाहिँ जिम्मेदार स्थानीय निकाय होस्, उहाँहरूलाई चाहिँ नि उहाँहरूको सेवा गर्न सकोस् स्थानीय व्यक्तिहरूको समुदायको भन्ने दृष्टिकोणले चाहिँ मत खसाल्नुपर्छ जस्तो लाग्छ।
धन्यवाद।
त्यो हचुवाको भरमा र खालि उसको भरमा चाहिँ हावामा लागेर मत नखसाल्नुहोस्, त्यसको सदुपयोग गर्नुहोस्। जिम्मेदार व्यक्ति र व्यक्तित्वले स्थान पाउन्।
पूर्व प्रमुख निर्वाचन आयुक्त तथा नियोगका अध्यक्ष सूर्य प्रसाद श्रेष्ठ, आजको कार्यक्रममा हामीले मौन अवधिको पालना, अन्तिम चरणमा पुगेको चुनावको तयारी र पर्यवेक्षकले चुनावलाई कसरी हेरिरहेका छन् भन्नेबारे कुराकानी गर्यौं। कुराकानीमा हामीसँग हुनुहुन्थ्यो निर्वाचन आयोगका सहप्रवक्ता सूर्य अरियाल र पूर्व प्रमुख निर्वाचन आयुक्त तथा नियोगका अध्यक्ष सूर्य प्रसाद श्रेष्ठ। उहाँहरूसँग गरिएको कुराकानीसँगै हामी उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको अन्त्यतिर आइपुगेका छौं। कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।